घटनाथ विश्लेषण र विचार शुक्लफाटा समाचार शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। सहकर्मी विजयलक्ष्मी गुरुङसँगै म ओम प्रकाश पाण्डेको नमस्कार। शुक्लफाटा एफएम 79.4 मेगार्ज, बारसिंह एफएम 102.2 मेगार्ज, बझाङको सैपाल एफएम 110.6 मेगार्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगार्ज र इन्टरनेट अनलाइनमा www.sfm99.org.np शोभायात्रा र हाम्रो पात मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ।
कञ्चनपुरको मयनगर नगर विकास समितिको जमिनमा बनाइएका अवैध संरचनाहरू पत्काइँदै,
कञ्चनपुरको बेलौरी नगरपालिकाले कृषि क्षेत्रको विकासका लागि गुरु योजना निर्माण गर्ने,
बझाङमा भारी हिमपात रेडियो प्रसारण सेवा बन्द,
डडेलधुरामा बन्दुकको गोली लागि बालिका घाइते,
नेपालमा भ्रष्टाचारको स्थिति चिन्ताजनक,
शान्ति प्रक्रियामा बाँकी अवशेषलाई निको पार्नमा ध्यान दिनुपर्ने प्रधानमन्त्रीको आग्रह
र नेपाल एक दिवसीय क्रिकेट वरियतामा।
हेलो,
नमस्कार म्याम, म तेजको बाबा।
नमस्कार।
छोराको पढाइ सिकाइ बारे बुझौँ भनेर हो।
छोराको पढाइ प्रति कति सजग हुनुहुन्छ है? सकेसम्म विद्यालयमै आएर शिक्षकहरूलाई भेट्नुहुन्छ, नसक्दा फोनबाटै भए पनि जानकारी लिइराख्नुहुन्छ, अनि त ऊ पढाइमा अरू भन्दा अब्बल छ।
छोरा छोरीको पढाइ राम्रो बनाउन शिक्षकसँगै हामी अभिभावकको पनि त उत्तिकै जिम्मेवारी हुन्छ नि, होइन र म्याम?
हो नि, साँच्ची पर्सि विद्यालयमा कक्षा 1, 2, 3 विद्यार्थीका अभिभावक र शिक्षकहरूको भेला छ, आउनुहोस् है।
यस्तो बेलामा अभिभावकले घरमा छोराछोरीको पढाइमा गर्न सक्ने सहयोग बारे छलफल र सरसल्लाह पनि हुन्छ रे नि, हो म्याम?
हो त, अनि अभिभावकहरूसँग निरन्तर भेटघाट गर्न पाउँदा हामी शिक्षकहरूलाई पनि आफ्नो जिम्मेवारी पुरा गर्न थप प्रोत्साहन मिल्छ नि।
शिक्षक र अभिभावक बीचको आपसी छलफल र सहकार्यले प्रारम्भिक कक्षाका बाल बालिकाको पढाइ सिकाइ राम्रो बनाउन सकिन्छ। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID को सहयोगमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी।
अब समाचार क्रम विस्तारमा। कञ्चनपुरको महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जमिनमा अवैध तरिकाले बनाइएका भौतिक संरचनाहरू आजबाट भत्काउन सुरु गरिएको छ। कञ्चनपुरमा रहेका विभिन्न विद्यार्थी संघ संगठन तथा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको सहकारीमा अवैध संरचना हटाउन सुरु गरिएको हो। कञ्चनपुरमा रहेका विभिन्न विद्यार्थी संघ संगठन, नागरिक समाज तथा स्थानीयहरूले लामो समयदेखि नगर विकास समितिको स्वामित्वमा बनाएका संरचनाहरू भत्काउनु पर्ने माग गर्दै आएका छन्। यस विषयमा थप जानकारी दिनका लागि अखिल क्रान्तिकारीका कञ्चनपुर जिल्ला अध्यक्ष वीरेन्द्र विष्ट हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हेलो
हेलो
वीरेन्द्रजी, तपाईँलाई शुक्लफाटा समाचारमा स्वागत छ।
धन्यवाद।
कञ्चनपुरको महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेका अवैध तरिकाले निर्माण गरिएका भौतिक संरचनाहरू हटाउन सुरु गरिएको छ, यस विषयमा थप कुरा केही भनिदिनुहोस् न।
महानगर नगरपालिका अन्तर्गत यो भीमदत्ता नगरपालिकाको मेन बजारमा रहेको जो नगर विकासले गुरु योजना अन्तर्गत भीमदत्ता नगरपालिकालाई व्यवस्थित सहर र नेपालकै सुन्दर सहरको रूपमा जो कञ्चनपुर सहर चिनिन्थ्यो, त्यसै अनुरूप पछिल्लो चरणमा केही भूमाफियाहरूले कञ्चनपुरकै मुटुमा रहेको बजार नजिकै अव्यवस्थित तरिकाले दादागिरी शैलीमा रातारात भूमाफियाहरू जमिन अतिक्रमण गर्दै जाँदाखेरि कञ्चनपुर स्थित सम्पूर्ण युवा विद्यार्थी साथी युवा विद्यार्थी सङ्गठनहरूका नेता साथीहरूले जिल्ला प्रशासनलाई हामीले ज्ञापन पत्र बुझाएका थियौँ एक महिना अगाडि, र हाम्रो ज्ञापन पत्रलाई टेकेर जिल्ला प्रशासनले एक महिनाको सूचना निकालेको थियो कि त्यहाँ अवैधानिक संरचना बनाएको तत्काल त्यो संरचनाहरू भत्काएर त्यो सामान उठाएर लग्नु भन्दाखेरि त्यहाँको भूमाफियाहरूले उल्टै अटेर गरेर कुरै नसुनिकन दादागिरी शैलीमा झन् निर्माण शैलीमा अगाडि बढाइरहेका थिए, र युवा विद्यार्थी सङ्गठनहरूले शान्तिपूर्ण तरिकाले चरणबद्ध तरिकाले दुई चरणको आन्दोलन सिद्धिसकेपछि गत एघार यसै महिनाको 11 गते जिल्ला प्रशासनले दिएको म्याच पनि सिद्धिसकेको थियो, र म्याच सिद्धिँदा पनि जिल्ला प्रशासनले कुनै सुनवाएर कुनै एक्सन नचालिसकेपछि युवा विद्यार्थी सङ्गठनले शुक्रबार नै ज्ञापन पत्र बुझाएर प्रेस विज्ञप्ति निकालेर आज 15 गतेदेखि हामी कञ्चनपुर जिल्लामा अनिश्चितकालीन आम हडताल गर्नेछौँ र 3 दिनभित्र अझै सुनवाई माग हुन्छ भने हामी आन्दोलन रोक्नेछौँ भन्दाखेरि जिल्ला प्रशासनले कुनै सुनवाई र भूमाफियाहरूले पनि आफ्नो संरचना नभत्काउन सुरु गरिसकेपछि आजदेखि हामीले अनिश्चितकालीन आम हडताल गरेका छौँ। र आज एउटा स्वागत योग्य कुरा के छ भन्दाखेरि जिल्ला प्रशासनले त्यहाँ भ्याकुटो लगायो, तर हामीले स्वागत योग्य कुरा मात्र ल्यायौँ र तर हामी सङ्कित झन् थप किन भयो सङ्कित छौँ अहिले, युवा विद्यार्थी सङ्गठनको अहिले भर्खरै बैठक पनि बस्यो, बैठक बसेर हामीले भोलिदेखि थप सशक्त तरिकाले झन् आन्दोलन चर्काउने भन्ने पनि हामीले निर्णय गरेका छौँ। आज के भयो भन्दाखेरि हामीले सोचेको भन्दा विपरीत आन्दोलन भनौँ न, यहाँको जिल्ला प्रशासनले त्यहाँ भवन भत्काउनतर्फ गयो, हामीले भनेका थियौँ ठुलोदेखि भत्काउनु पऱ्यो,
पहिला ठुलोदेखि सुरुवात गर्नु पऱ्यो, जो ठुल्ठुला संरचना बनेको छ त्यहाँदेखि सुरुवात गर्नु पऱ्यो भन्दाखेरि हचोको तालमा त्यहाँ लगाएको थियो। तर लगाए यद्यपि लगाएको पनि युवा विद्यार्थी सङ्गठनले हामी स्वागत योग्य त गरेका छौँ, स्वागत गरेका छौँ, त्यो कदमलाई भोलिदेखि निरन्तर हुन्थ्यो भने भोलि बेलुकादेखि हामी आन्दोलनका स्वरूपहरू चेन्ज गर्दै परिवर्तन गर्थ्यौँ। यदि भोलि बिहान डोजर भ्याएको आउँदा त्यसमा लगेर भत्काउनु सुरु हुँदैन भने हामी थप सशक्त तरिकाले लाग्छौँ, र यदि भोलि बिहानदेखि पनि सुरुवात हुन्छ भने भोलि दिउँसो हामी अझ बैठक बसेर आन्दोलन कार्यक्रमहरू चेन्ज गर्छौँ। अहिलेको लागि अनिश्चितकालीन आम हडताल यथावत।
हजुर, म यो प्रश्नमा आउँदै थिएँ। जस्तै तपाईँले भन्नुभयो जिल्ला प्रशासन कार्यालय चाहिँ साना साना टहराहरूबाट भत्काउन सुरु गर्यो भन्नुभएको छ। अहिले चाहिँ आज सुरु भएको जुन भत्काउन संरचना भत्काउन सुरु भएको छ नि, यसमा चाहिँ साना साना टहराहरू मात्रै भत्काइँदैछ या ठुला पक्की संरचनाहरू पनि भत्काइँदैछ, के छ अवस्था?
यसमा के गर्यो भन्दाखेरि कमसेकम आजदेखि भत्काउन भन्ने सुरु गरेको थियो, त्यो एकदम मैले पहिले भने मैले स्वागत योग्य कुरा छ। तर भत्काउन सुरु गर्नुभन्दा पूर्व युवा विद्यार्थी र हामी आन्दोलनकारीहरूसँग वार्ता बसेर त्यहाँ वार्ता बसेर भ्याएको लगाउनको सट्टा हामीसँग कुनै सुनवाई नगरी हामीसँग छलफल नगरिकन त्यहाँ भ्याएको लगाएको छ। तर भ्याएको लगाएर पनि हाम्रो आपत्तिको कुरा छैन, तर भ्याएको हामीले सोचेका थियौँ ठुलोदेखि सुरुवात हुन्छ हामीले सोचेका थियौँ, त्यहाँ सानोदेखि लगाएको छ। यद्यपि आज लगाउने बित्तिकै हामीले त्यतिकै सहङ्कित त भएको तर अलिकता विश्वस्त पनि छौँ, स्वागत पनि गरेका छौँ। भोलिदेखि नियमित रूपमा भोलि बिहानैदेखि त्यहाँ भ्याएको लाग्छ भने भोलि हामी 10-11 बजे वार्ता बसे बैठक बसेर हामी आन्दोलनको स्वरूप फेर्छौँ। यदि भोलि पुनः रोकिन्छ अझ आज देखाउनुको निम्ति खालि देखावटी रूपमा आन्दोलन तोहानुको निम्ति त्यहाँ भ्याएको लगाउनु खोजिएको ट्राई गर्न खोजिएको आधा घन्टा मात्र लगाएर त्यो खालि देखावटी मात्र हो भने हामी सशक्त तरिकाले आन्दोलनमा जान्छौँ र जो सुरुवात चाहिँ गरेको छ यो स्वागत योग्य छ।
आज कति बेलादेखि डोजर लगाउन सुरु गरियो र अहिलेसम्म लगभग कतिवटा संरचनाहरू चाहिँ भत्काइसकिएका छन् नि?
आज अब डोजर प्राविधिक कारणले भीमदत्त नगरपालिका पुरै हामीले बन्द भइसकेपछि भीमदत्त नगरपालिकाको ड्राइभरहरू बाहिर गएको अवस्था देखियो। भीमदत्त नगरपालिका त्यही भएर गाडी उपलब्ध हुन नसकिने स्थिति, ड्राइभरहरूको प्राविधिक कारणले स्विच अफ थियो बाहिर थियो, स्रोत साधन जुटाउन पनि अलिकता प्रशासनसँग बुझ्दाखेरि अलि अप्ठ्यारो भयो बन्दको कारणले, ड्राइभरहरू घरदेखि नआएको कारणले, अनि पछि बाहिरबाट प्राइभेट तरिकाले व्यक्तिगत निजी ल्याउँदाखेरि अलि लेट भएको हुनाले 4 बजेदेखि सुरुवात गऱ्यो। तर तेल सिद्धियो, गन्डा लाउने बित्तिकै तेल सिद्धियो र तेल हाल्न जाँदाखेरि आज बन्दको कारणले पेट्रोल पम्प पनि बन्द थिए, अनि त्यो वाहनले आज रोकिएको छ। तर भोलिदेखि सशक्त गरेकाले बिहानैदेखि सुरुवात गरेपछि हामी त्यसमा गएको छ र झन्डै झन्डै अहिले एउटा घर मात्र भत्कियो, तर अब घर के भत्कियो भने खालि पिल्लर मात्र तोडेको छ। राम्रो जो भत्काउनु पर्ने थियो त्यहाँबाट सुरुवात गरेन, हचोको तालमा सुरुवात गरेको छ, नम्बरिङ गरेको छ नम्बरिङको आधारमा, अनि ठुलो संरचनाबाट भत्काएर लग्नुपर्छ भन्ने हाम्रो माग छ।
भनेपछि जुन पहिले विद्यार्थी सङ्गठनका व्यक्तिहरूले भनौँ, हजुरहरूले भनौँ, जुन किसिमले ठुला ठुला संरचनाहरू जो चाहिँ नगर विकास समितिको त्यो स्वामित्वमा भएको जमिनमा अवैध तरिकाले बनाएका थिए, जुन कुनै किसिमको सम्झौता नबनाइकनै बनाएका संरचना थिए, जसमा चाहिँ हजुरहरूले रातो कलरले क्रस पनि गर्नुभएको थियो, त्यस्ता ठुला संरचनाहरूलाई चाहिँ भत्काउनका लागि पहल गर्नु पर्यो भन्ने तपाईँहरूको माग हो?
हाम्रो माग के हो भन्दाखेरि हामीले पनि त्यो ठ्याक्कै वैधानिक तरिकाले त्यहाँ रातो संरचना रातोमा हामीले क्रस चिन्ह लगाएको होइन, अनि त्यो एकदम वैधानिक तरिकाले के अमिन लगाएर त्यहाँको अवैधानिकको वैधानिक तरिकाले त्यो गर्ने भनेको जिल्ला प्रशासनको काम, हाम्रो होइन, जिल्ला प्रशासनले त्यो छुट्याएर गर्ने काम हो। तर हाम्रो भने यत्तिकै हो कि जिल्ला प्रशासनले पनि पछिल्लो चरणमा नम्बरिङ गर्न सुरु गरेको थियो त्यो नम्बरिङको आधारमा, तर यहाँ धेरै ठुल्ठुला भवनहरू पनि अवैधानिक छन्, धेरै ठुल्ठुला संरचनाहरू पनि अवैधानिक छन्। हाम्रोमा के हो भन्दाखेरि पहिलो ठुलो बाटो समात्नुपर्छ, ठुलो बाटो भत्काउने बित्तिकै सानोतिर त पहिला आफै छुट्छन्, आफै भागिहाल्छन्, आफै भत्काइहाल्छन्। यद्यपि जे जस्तो भए पनि आज 1 घन्टा मात्र सुरुवात गरेको छ, यो स्वागतयोग्य कुरा छ। भोलिदेखि बिहानदेखि ठुलोदेखि सुरुवात गर्नुपर्छ, ठुलोदेखि सुरुवात हुन्छ भने हामी आन्दोलन कार्यक्रमको स्वरूप आन्दोलनको स्वरूप परिवर्तन गर्छौँ। तर अहिलेको लागि यथावत छ, यदि भोलिदेखि निरन्तरता दिएन भने हामी सशक्त तरिकाले आन्दोलनमा जान्छौँ।
हजुरले धेरै धेरै जानकारी दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ।
यसको निम्ति रेडियो शुक्लबाट र तपाईँलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। र अर्को कुरा, यो रेडियो शुक्लबाट मार्फतबाट म आम सर्वसाधारण जनताहरूलाई हार्दिक अपिल गर्न चाहन्छु र के दुःख कष्ट गरियो आन्दोलन सोचे जस्तो हुँदैन, हामीले कयौँ यात्राहरूलाई आज हाम्रो आन्दोलनबाट बाधा सृजना भएको छ, यसको लागि हामी आन्दोलनकारीहरूको तर्फबाट हामीले त्यसरी दुःख कष्ट दिनुभन्दा पनि सबैले सहयोग गरेर हाम्रो यो कुनै व्यक्तिगत एजेन्डा हुनुभन्दा सबै सर्वसाधारणको एजेन्डा भएको हुनाले यसमा भोलिदेखि थप आज जसले सहयोग गर्नुभएको छ अझ सहयोगको अपेक्षासहित हार्दिक अपिल गर्दै पुनः पनि एफएम र तपाईँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु।
धन्यवाद। उहाँ हुनुहुन्थ्यो अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष वीरेन्द्र विष्ट। आज कञ्चनपुरको महेन्द्रनगर नगर विकास समितिको स्वामित्वमा रहेको जमिनमा अवैध तरिकाले बनाइएका भौतिक संरचनाहरू चाहिँ भत्काउन सुरु भएको छ। यस विषयमा शुक्लफाटा एफएमसँग कुराकानी गर्नुहुँदै
यातायात व्यवस्था कार्यालय कैलालीले स्मार्ट लाइसेन्स वितरण सुरु गरेको डेढ वर्ष भइसक्दा पनि सेवाग्राहीले लाइसेन्स नपाएको गुनासो गरेका छन्। कार्यालयमा हालसम्म 24,000 लाइसेन्सको लागि आवेदन दिएका छन्। ती मध्ये करिब 7,000 मात्रै स्मार्ट लाइसेन्स पाएको बताइएको छ। आवेदन बुझाएर सवारी चालक अनुमति पत्रको पर्खाइमा रहेको एक वर्ष भए पनि लाइसेन्स नपाएको घोडागुडी नगरपालिका छ बछुरियाका दिपेश बोहराले बताउनुभयो। तराईका दुई जिल्ला भन्दा पहाडी 7 जिल्लाका नागरिकलाई सबैभन्दा बढी शास्ति हुने गरेको छ। बाजुराको बुढी नन्दा 5 श्रीराज जोशीले लाइसेन्स पाउने आशामा एक महिनादेखि धनगढीमै रहेको बताउनुभयो। यातायात व्यवस्था कार्यालय कैलाली कञ्चनपुर र सात पहाडी जिल्लासँगै छिमेकी जिल्ला बर्दिया बाँकेबाट पनि सेवाग्राही आउने गरेका छन्। स्मार्ट लाइसेन्स पाउने आशामा कैलाली पुगेका बर्दिया राजापुरका भागीराम थारूले लाइसेन्स नहुँदा आफूले दुई पटक जरिवाना तिरिसकेको बताउनुभयो। वितरण सुरु भएको डेढ वर्ष बित्दा पनि अझै करिब 17,000 भन्दा बढीले लाइसेन्स पाउन सकिरहेका छैनन्। यातायात व्यवस्था कार्यालय कैलालीका प्रमुख विशन सिंह थापाले कागजी लाइसेन्स हटाएर देशव्यापी रूपमा स्मार्ट लाइसेन्सको वितरण थालेपछि लाइसेन्सको माग र छपाईको सन्तुलन नमिलेका कारण समस्या भएको बताउनुभयो। वितरण प्रक्रिया जारी रहेकाले अबको केही दिनमै शास्ति हट्ने उहाँको भनाइ छ। अहिलेसम्म एउटै प्रिन्टरबाट लाइसेन्स छपाईको काम भइरहेकाले ढिलाइ भएको र अब अन्य कम्पनी छपाईको ठेक्का दिएकाले समस्या समाधान हुने जनाइएको छ।
कञ्चनपुरको बेलौरी नगरपालिकाले कृषि क्षेत्रको विकासका लागि गुरु योजना निर्माण गर्नका लागि छलफल अगाडि बढाएको छ। कृषि क्षेत्रको समग्र पूर्वाधारको अवस्था, उपलब्ध स्रोत, जमिन, सिँचाइ, जलवायु, साधनको सदुपयोग गर्नका लागि कृषि गुरु योजना बनाउने योजना भइरहेको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले शुक्लफाटा एफएमलाई जानकारी दिनुभयो। नगरपालिकाले आफ्नो क्षेत्रको कृषि, पशुपालन, कृषि उत्पादन व्यवस्थापन तथा समग्र कृषि क्षेत्रको वैज्ञानिक विकासका लागि स्थानीय नीति, कानुन, मापदण्ड, योजना, कार्यान्वयन, अनुगमन र नियमन गर्ने प्राप्त अधिकार अनुसार प्रतिस्पर्धात्मक व्यावसायिक कृषि प्रणालीको विकासबाट रोजगारी अभिवृद्धि गर्न गुरु योजना बनाउने योजना बनाइरहेको नगर प्रमुख चौधरीले बताउनुभयो।
बझाङमा एक हप्तादेखि लगातार हिमपात भएपछि जिल्लामा सञ्चालित सञ्चार माध्यमहरू प्रभावित भएका छन्। बझाङभरि सञ्चालनमा आएका नेपाल टेलिकम एनसेल स्मार्ट सेलको टावरले समेत काम गर्न छोडेपछि सञ्चारकर्मीहरूलाई बढी समस्या भएको छ। जिल्लामा सञ्चालित 6 रेडियोले प्रसारण सेवा बन्द गरेका छन्। रेडियोलाई ऊर्जा आपूर्ति गर्ने सोलर स्टेसनलाई हिउँदले ढाकेपछि प्रसारण बन्द गर्नु परेको हो। हिमपातले जिल्लाका लेकाली भेगको जनजीवन प्रभावित भएको छ। जिल्लाको साबिकका गाविसहरू दहबगर, भैरवनाथ, पिपलकोट, ब्यासी, कफलसेरी, धमेना, कैलाश काँडा, दौलीचौर, सुरमा, लेकगाउँ, मेलौली, सनपासेला, भामचोर, स्याडी, देउलेक, मास्टा, भातेखोला, सिलु, मेल बिसौना, दातोलामा हिउँ जमेपछि दैनिक घरको कामकाज गर्न निकै समस्या भएको स्थानीयले बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बलवाटार बाहिर प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी सङ्घका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। आज निर्मला पन्तको न्याय माग्दै बलवाटार सडकमा प्रदर्शनमा उत्रिएका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रदर्शनमा उत्रिएका करिब 30 प्रहरीले पक्राउ गरेको नेपाली काङ्ग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिनुभयो। सुदूरपश्चिम विश्वविद्यालय र कोरियाको ग्याङसिङ विश्वविद्यालय शैक्षिक विकासका लागि समझदारी भएको छ। यसै विषयमा थप जानकारी सहित सुदूरपश्चिम विश्वविद्यालयका सूचना अधिकारी गोविन्द पन्तसँग गरिएको कुराकानी अबको प्रस्तुतिमा।
स्वागत छ सर तपाईँलाई शुक्लफाटा समाचारमा।
धन्यवाद
सर। जुन यो सुदूरपश्चिम विश्वविद्यालय र ग्याङस्याङ विश्वविद्यालय कोरियाका बीच शैक्षिक विकासका लागि के कस्तो सहकार्य गर्ने समझदारी भएको छ बताइदिनुहोस् न।
ग्याङस्याङ नेसनल युनिभर्सिटी साउथ कोरिया र सुदूरपश्चिमाञ्चल विश्वविद्यालय बीच कृषि, इन्जिनियरिङ र आइसिटी सेक्टरमा दुईटैको भन्नाले सहकार्य, विद्यार्थीहरूको आदान प्रदान, शैक्षिक कार्यक्रमहरूको आदान प्रदान, अनि पछि शैक्षिक जनशक्तिहरूको आदान प्रदान र टेक्नोलोजीको आदान प्रदान सम्बन्धी आपसी समझदारी भएको छ।
हजुर, यो समझदारीबाट चाहिँ सुदूरपश्चिम विश्वविद्यालयलाई चाहिँ ग्याङसेङ विश्वविद्यालयले चाहिँ कुन कुन क्षेत्रमा सहयोग गर्छ नि?
उसले सहयोग गर्ने भनेको एउटा त हाम्रो म्यान पावरको सन्दर्भमा उसले सहयोग गर्छ, अनि अर्को चाहिँ हाम्रो विश्वविद्यालयको निमित्त आवश्यक लेटेस्ट टेक्नोलोजीहरूको बारेमा सहयोग गर्छ, र विद्यार्थीहरूको आदान प्रदान भनेपछि यहाँको विद्यार्थीहरूलाई कोरिया लगेर उसले चाहिँ नि त्यहाँको कोरियाको भ्रमण, अनि पछि कोरियाको विश्वविद्यालयको स्तर सबै चिज र टेक्नोलोजी सबै चिज, र त्यसपछि त्यहाँको विद्यार्थीहरू पनि यहाँ हामीले आदान प्रदान गऱ्यौँ भने एकअर्काप्रति हाम्रो सांस्कृतिक पहिचानको पनि आदान प्रदान हुन्छ।
हजुर, यस समझदारी पश्चात चाहिँ कृषि र इन्जिनियरिङ विषय पढिरहेका विद्यार्थीहरूलाई चाहिँ के फाइदा हुन्छ? त्यही कोरिया जाने अनि त्यहाँ गएर ज्ञान प्राप्त गर्ने कि त्यस बाहेक पनि अरू के फाइदा छ?
होइन, भन्नाले कोरियन टेक्नोलोजी भनेको विश्वमै राम्रो एउटा टेक्नोलोजी मानिन्छ, र कोरियन युनिभर्सिटीको भन्नाले जुन ज्ञान छ त्यो ज्ञान सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा पनि हामीले त्यसलाई चाहिँ नि भित्र्याउन सक्यौँ, आदान प्रदान गर्न सक्यौँ भनेपछि त्यो आफैमा महत्त्वपूर्ण हुन्छ।
हजुर, ग्याङसेङ विश्वविद्यालयलाई पनि त फाइदा होला नि, होइन र?
हो, 100% उसलाई पनि फाइदा हुन्छ। अब उसले हामीले हाम्रो हिसाबले जुन चिजमा हामीहरूलाई कमी कमजोरी छ त्यो चिजमा हामीले उनीहरूसँग हेल्प लिन्छौँ भनेपछि उनीहरूले पनि अब यहाँको कुनै न कुनै सेक्टर राम्रो देखेको होला नि, त्यस सन्दर्भमा उनीहरूले पनि हामीसँग फर्दर रूपमा आदान प्रदान गर्न सक्छन् नि।
हजुर, यो ग्याङसेङ विश्वविद्यालय चाहिँ सुदूरपश्चिम विश्वविद्यालयका सम्पूर्ण विभागसँग समन्वय गर्छ कि निश्चित विभागसँग मात्र गर्छ नि, के छ?
उसले निश्चित गर्ने भनेको अहिलेको सेक्टर भने उसले हामीलाई हेल्प गर्ने क्षेत्र भनेको र हाम्रो सहकारी हुने क्षेत्र भनेको तिनवटा क्षेत्र हो। एउटा क्षेत्र हाम्रो कृषि फ्याकल्टीतिर छ, होइन, एग्रिकल्चर साइन्सतिर, अर्को इन्जिनियरिङ भयो, र त्यसपछि हाम्रो सूचना प्रविधितिर। सूचना प्रविधि भएको हाम्रो दुईटा प्रोग्रामहरू छ, एउटा चाहिँ नि बिएससी सिएसआइटी छ भनेपछि अर्को हाम्रो बिएससिएसआइटी छ, त्यो चारवटा चिजहरूमा मात्र उसले हामीलाई हेल्प गर्छ अहिलेको लागि।
हजुर सर, जुन यो ग्याङसेङ विश्वविद्यालय छ त्यसले सुदूरपश्चिम विश्वविद्यालयमा नै भनौँ न यस्तो यो समझदारी गर्नुको कारण चाहिँ के हो नि?
हाम्रो मेमोरम अफ अन्डरस्ट्यान्डिङ जो एमओयु भनिन्छ, त्यो एमओयु गर्नको लागि त्यहाँको प्रेसिडेन्ट र डिन आउनु भएको थियो, र डिन लेभल त्यहाँको डिन, इन्टरनेसनल डिन र हामी कहाँका सबै डिन सरहरूको, चारवटा संकायका डिन सरहरूको संयुक्त दस्तखतबाट यो आपसी समझदारी भयो, र यस पश्चात चाहिँ नि अब भिसी र प्रेसिडेन्टको लेभलमा त्यो एग्रिमेन्ट भएर यो चाहिँ इम्प्लिमेन्ट हुने अवस्थामा हुन्छ।
हजुर सर, अब भनौँ न सुदूरपश्चिम विश्वविद्यालयभित्र धेरै किसिमका मतभेदहरू देखिएका छन्, होइन, विभिन्न किसिमका अब भनौँ न टाइम टाइममा विवादहरू देखिएको छ। यस्तो अवस्थामा पनि अब कोरियाको विश्वविद्यालय आएर यसरी समझदारी गरिरहेको छ, यसमा चाहिँ के भन्नुहुन्छ नि?
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको भित्र कुनै किसिमको आपसी विवाद भनेको त्यो कुनै रूपमा होला, तर विश्वविद्यालयलाई समग्र रूपमा विकसित गर्नुपर्छ भन्ने कुरामा त विवाद नहुनुपर्ने हुँदैन पनि त्यो, होइन। अब केही मतान्तरहरू र कुनै टेक्निकल प्रब्लमहरू आउन सक्छ, तर त्यसलाई चाहिँ हामीले समग्र सुदूरपश्चिम विश्वविद्यालयलाई रोक्ने कुरा भएन। सुदूरपश्चिमको विकासको निमित्त नै हामीले विश्वविद्यालयलाई आफ्ना जो पनि छन् कमी कमजोरीहरू, हाम्रा जो पनि मतान्तरहरू तिनीहरूलाई छाती राखेर विश्वविद्यालयको हकितको लागि हामीले सबै चिज अगाडि बढ्नुपर्ने देखेका छु, र जहाँसम्म लाग्छ हामीहरूले केही चिजलाई विभिन्न तपाईँले भने जस्तै भनेको विभिन्न मतान्तरहरू, ती मतान्तरहरू भइरहन्छन् आफ्नो ठाउँमा, अब भनेपछि विश्वविद्यालयको प्रगतिमा चाहिने बाधक हुँदैनन्, विश्वविद्यालय अगाडि बढ्छ।
हुन्छ सर, समय दिनुभयो यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
हस्, धन्यवाद।
समाचारमा पालो भएको छ श्रोता विचारको। विभिन्न समयमा विवादमा चुलिरहने सुदूरपश्चिम विश्वविद्यालय र कोरियाको ग्याङसेङ विश्वविद्यालय बीच शैक्षिक विकासका लागि समझदारी भएको छ। यस विषयमा तपाईँ के भन्नुहुन्छ भनेर हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
गणेशराज मिश्र, जुन सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अन्य विश्वविद्यालयसँग जुन समझदारी गर्ने र सहकार्य गर्ने काम गरेको छ एकदम एकदम ठिक छ, किनभने सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अहिले त्रिभुवन विश्वविद्यालय पछिको दोस्रो ठूलो विश्वविद्यालय भएको छ। सुदूरपश्चिम विश्वविद्यालय सुदूरपश्चिम प्रदेशभरि मात्रै होइन, यो विश्वविद्यालय चाहिँ एउटा विश्वभरि चिनाउने हिसाबले अगाडि बढ्नुपर्छ। जुन बाहिरको विश्वविद्यालयसँग समझदारी गरेर विश्वविद्यालय पनि एक दिन विश्व स्तरको मापदण्ड अनुसारको गुणस्तरीय शिक्षा उत्पादन गरी जगतमा नै चिनाउन सफल हुन्छ।
विश्वविद्यालयबाट पनि सहयोग कार्य गर्दै गइरहेको स्थिति जो देखिन्छ, त्यो स्थिति चाहिँ आफूले चाहिँ अनियमितता गर्दै गर्ने अनि त्यसपछि उता पनि विश्वविद्यालयसँग चाहिँ सहकारी गर्दै गर्दा झन् त्यसमा चाहिँ अन्यको वातावरण सिर्जना हुने देखिएको हुनाले यो अनियमितलाई सबभन्दा पहिले हटाउनु पर्यो।
सिमला शाह हो। यो विश्वविद्यालयको अहिलेको इस्यु हजुरले ठ्याक्क क्वेसन भन्दाखेरि आफैमा यो अलिक विवादित रूपमा भइरहेछ राजनीतिक किसिमले, उहाँहरूको जिम्मेवारी वहन गरेको अवस्था होइन कि जस्तो लागिरहेछ अहिलेको इस्यु हेर्दाखेरि, होइन? विभिन्न किसिमका विवाद उठिरहेछन्, विभिन्न विद्यार्थीले इस्यु उठाइरहेछन्,
विश्वविद्यालयका सबै गतिविधि एकदम बेसिक छन्, त्यसलाई ठिक गर्न सबभन्दा राम्रो छ, त्यो नगरेर अरू केही गरेर अर्थ सबै छैन, त्यसको कामै छैन।
घटना विश्लेषण र विचार शुक्लफाटा समाचार तपाईँले शुक्लफाटा एफएम 90.4 MHz, बारासिंह एफएम 102.2 MHz, बझाङको सैपाल एफएम 106.6 MHz, बझाङकै सेती सामुदायिक एफएम 93.6 MHz र इन्टरनेट अनलाइनमा www.sfm99.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको।
सहभागी बनौ, पुण्य कमाऊ, गुरुकुल शिक्षा र वैदिक यज्ञ संस्कृतिको प्रवर्धनका लागि यही माघ 22 गतेदेखि फागुन 1 गतेसम्म नेपालकै पवित्रतम तीर्थस्थल देवघाट धाममा आयोजना गरिएको देवघाट धाम विराट ज्ञानमाज्ञ 2075 सहभागी हुनुहोस्। महायज्ञका अनुष्ठानहरू गुरुकुलका पटुकहरूबाट एकै स्वरमा 108 श्रीमद् भागवत पाठ पारायण, उहुको रसद्वारा महारुद्राभिषेक, 1.25 करोड दीप प्रज्वालन, 1.25 लाख ब्रह्म गायत्रीको हवन, तुलादान सहित धनधान्याचल महायज्ञ, पितृ उद्धार सहित चतुर्वेद पारायण एवं विविध कार्यक्रमहरू। प्रार्थी महेश सन्यास आश्रम, महायज्ञ आयोजक मूल समिति, देवघाट धाम तनहुँ। सम्पर्क 98550888883।
विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी खबर। डडेलधुरामा भरुवा बन्दुक खेलाउँदा बन्दुक पड्केर गोली लागि एक बालिका घाइते भएकी छिन्। डडेलधुराको नवदुर्गा गाउँपालिका वडा नम्बर 5 कि 10 वर्षीय आरती कुमारी बिग आफ्नै दाई 15 वर्षीय कुलदीप बिगले भरुवा बन्दुक खेलाउने क्रममा गोली पड्किँदा गोली लागेर घाइते भएकी हुन्। उनलाई थप उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँके लगिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले कुलदीप बिकर सोही ठाउँमा बस्ने 28 वर्षीय दीपक एयरलाई समेत नियन्त्रणमा लिएको छ। उक्त बन्दुक दीपक एयर र सोही ठाउँ बस्ने 29 वर्षीय महन्त बहादुर सामुतले राखेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।
केही राष्ट्रिय खबर। ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपालमा भ्रष्टाचारको स्थिति चिन्ताजनक रहेको जनाएको छ। आज भ्रष्टाचार अवधारणा सूचकाङ्क 2018 सार्वजनिक गर्दै ट्रान्सपरेन्सीले आम निर्वाचनपछि पनि नेपालमा भ्रष्टाचारको स्थिति चिन्ताजनक देखिएको जनाएको हो। 180 मुलुकलाई समेटेर गरिएको सर्वेक्षणमा नेपाल 31 अङ्क प्राप्त गरी 124 स्थानमा छ। नेपालको सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, व्यापार व्यवसायमा घुस, सार्वजनिक पद र अधिकारको दुरुपयोग, अनुगमन र कार्यवाहीमा कमी, सूचनामा नागरिकको पहुँचमा कमी भएको प्रतिवेदनमा उल्लेख छ। राजनीतिमा भ्रष्टाचार जस्ता दीर्घकालीन समस्या विद्यमान रहेको भन्दै ट्रान्सपरेन्सी इन्टरनेसनलले गत वर्षको तुलनामा यस वर्ष भ्रष्टाचारको अवधारणामा सुधार नभएको देखिएको जनाएको छ। सूचकाङ्कमा डेनमार्कले कुल 100 मा 88 अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक भएको छ भने सोमालिया 10 अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको रूपमा सूचीकृत रहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वको घाउ कटाएर अर्को घाउ बनाउनतिर लाग्न नहुने बताउनु भएको छ। आज सशस्त्र प्रहरी बल नेपालको 18 सशस्त्र प्रहरी स्थापना दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कतिपय पक्षहरूले द्वन्द्वका घाउ कटाएर बल्झाउने कोसिस गरिरहेको धारणा राख्नुभयो। घाउलाई निको पार्नतर्फ लाग्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ। अब द्वन्द्वको घाउमा मलमपट्टी लगाउने र ती घाउहरूलाई पनि निको पारेर अगाडि बढ्नतर्फ लाग्न प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो। लामो प्रयासपछि शान्ति प्रक्रिया टुङ्गिएको भन्दै प्रधानमन्त्रीले शान्ति प्रक्रियाका बाँकी अवशेषहरूलाई पनि निको पार्नतर्फ लाग्न पनि आग्रह गर्नुभयो। अहिले पनि विभिन्न नाममा बहानामा शान्ति खलबलाउने, समाजमा हिंसा फैलाउने र जनतालाई आतंकित पारेर मुलुकमा शान्ति सुव्यवस्था छैन भन्ने अवस्था सिर्जना गर्ने प्रयासहरू भइरहेको बताउँदै प्रधानमन्त्री ओलीले राष्ट्रिय अखण्डतालाई चुनौती दिने देशद्रोही प्रयासहरू देशद्रोही प्रयासहरू भएको हुन सक्ने आशंका व्यक्त गर्नुभयो। यो सरकार जनताबाट खास अभिभार लिएर उपलब्धिहरूको रक्षा गर्न सुदृढ गर्ने अभिभार लिएर बनेको भन्दै उहाँले शान्ति सबै नेपालीको साझा आकांक्षा भएको पनि बताउनुभयो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले नर्सिङ पेसामा रहेकाहरूको पनि चिकित्सकको जस्तै सेवा सुविधा र अधिकार हुनुपर्ने बताउनु भएको छ। 57 नर्सिङ दिवसको अवसरमा आज राजधानी काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री यादवले नर्सिङ क्षेत्रमा देखिएको समस्याहरू समाधान गर्दै लैजाने आश्वासन दिनुभयो। स्वास्थ्य क्षेत्रमा नर्सलाई हटाइदिने हो अर्थात् माइनस गरिदिने हो भने केही पनि नबस्ने उहाँको भनाइ थियो। स्वास्थ्य सेवा दिनेमा नर्सको भूमिका महत्त्वपूर्ण रहने भन्दै उहाँले स्वास्थ्य क्षेत्रको नीति निर्माण तहमा पनि उनीहरूको भूमिका रहनुपर्ने बताउनुभयो। स्वास्थ्य मन्त्री यादवले नर्सिङ पेसाका लागि आवश्यक सुरक्षित वातावरण बनाउनु राज्यको दायित्व भएकाले नर्सहरूको भूमिकालाई स्वास्थ्य नीतिमा समेत समावेश गरिने बताउनुभयो। नेपालमा हाल 85,000 नर्स भए पनि 25,000 मात्र सेवामा आबद्ध रहेका छन्।
अब खेल खबर। युएई विरुद्धको एक दिवसीय क्रिकेट श्रृङ्खला जितेसँगै नेपाल एक दिवसीय क्रिकेट वरियताक्रममा प्रवेश गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले गए राति वरियता सार्वजनिक गर्दा नेपालले पहिलो पटक स्थान बढाउन सफल भयो। नेपाल आइसिसी वरियताको पुच्छरमा छ। वरियताका क्रममा नेपालको रेटिङ 15 छ भने 152 अङ्क छ। एक दिवसीय वरियताको शीर्ष स्थानमा थाइल्यान्ड रहेको छ। थाइल्यान्डको रेटिङ यसलाई पुनः सुन्नुहोस्, एक दिवसीय वरियताको शीर्ष स्थानमा इङ्ल्यान्ड रहेको छ। इङ्ल्यान्डको रेटिङ 124 छ भने अङ्क 6937 छ। वरियताका क्रममा भारत दोस्रो, न्युजिल्यान्ड तेस्रो, दक्षिण अफ्रिका चौथो, पाकिस्तान पाँचौँ, अस्ट्रेलिया छैटौँ स्थानमा रहेका छन्। त्यस्तै बङ्गलादेश, श्रीलङ्का, वेस्ट इन्डिज र अफगानिस्तान पनि शीर्ष 10 अटाएका छन्। युएई विरुद्धको तेस्रो तथा अन्तिम खेलमा 4 जित हासिल गर्दै नेपालले पहिलो पटक एक दिवसीय श्रृङ्खला जितेको थियो।
समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक। कञ्चनपुरको महेन्द्रनगर नगर विकास समितिको जमिनमा बनाइएका अवैध संरचनाहरू भत्काइँदै
कञ्चनपुरको बेलौरी नगरपालिकाले कृषि क्षेत्रको विकासका लागि गुरु योजना निर्माण गर्ने,
बझाङमा भारी हिमपात, रेडियोको प्रसारण सेवा बन्द,
डडेद्रामा बन्दुकको गोली लागि बालिका घाइते,
नेपालमा भ्रष्टाचारको स्थिति चिन्ताजनक,
शान्ति प्रक्रियाका बाँकी अवशेषलाई निको पार्नमा ध्यान दिनुपर्ने प्रधानमन्त्रीको आग्रह
र नेपाल एक दिवसीय क्रिकेट वरियतामा हुन्छ। तपाईँलाई समाचार बुलेटिन यही सकिन्छ। तपाईँको गाउँठाउँमा भने कुनै घटना समाचार भए सुन्न 5574 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गरिरहेछौँ। यति जेलसम्म प्रवृत्तिबाट साथ दिनुहुने प्राविधिक मित्र मोहन ओचाजीलाई धेरै धेरै धन्यवाद।
ल अब नानु पढ म सुन्छु है।
हस आउ आउ दादा खाजा खाऊ, ताजा खाजा
खाऊ। हाम्रो नातिनीले कति मजाले पढे कि बुहारीले दौतरी शिक्षा तालिमबाट सिकेका कुराले छोरीको पढाइमा निकै सघाउ पुगेको छ है।
हो बुवा, हामीले घरमा हरेक दिन छोराछोरीको पढाइका लागि जति सक्दो धेरै समय छुट्यायौँ र उनीहरूले पढेको सुनि मात्रै दियौँ भने पनि उनीहरूलाई धेरै सहयोग र हौसला मिल्दो रहेछ।
ठिक भन्यो, साना नानीहरूमा अहिलेदेखि नै नियमित रूपमा बुझेर पढ्ने बानी बसाल्न सके पछिसम्मलाई पढाएर सिकाइ राम्रो हुन्छ।
हजुर बुवा, आज मलाई मुसारा हात्तीको कथा सुनाउँछु भन्नुभयो होइन?
हो, अनि भोलि सानी चरीको कथा सुन्ने है।
आहा।
कक्षा 1-2-3 का बाल बालिकाले घरमा हरेक दिन अभिभावकको समय र साथ पाए राम्रो विद्यार्थी बनी आफ्ना लक्ष्यहरू पूरा गर्न सक्छन्। अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID को सहयोगमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा जारी।
सुरक्षित र समृद्ध होस् जिन्दगीको सिरोफेरो।